الحمد للہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحبہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ سورہ آل عمران کی آیت 31 اور 32، اللہ تعالیٰ فرما رہے ہیں، قل اے نبی صلی اللہ علیہ وسلم، آپ کہہ دیں، ان اگر کن تم ہو تم تحبون، محبت کرتے، اس کا روٹ حب ہے، اللہ سے، اگر تم ہو واقعی محبت کرنے والے اللہ سے، یا اگر تمہیں لگتا ہے کہ تم اللہ سے محبت کرتے ہو، پس اتبعونی، تو پس میری اتباع کرو، یعنی کہ رسول اللہ صلی اللہ علیہ وسلم سے کہا جا رہا تھا، اے نبی صلی اللہ علیہ وسلم آپ کہیں، تو پھر میری پیروی کرو، میرا اتباع کرو، یحببکم، تم سے محبت کرنے لگ جائیں گے اللہ، ویغفر لکم، اور مغفرت کر دیں گے تمہارے لیے، ذنوبکم، تمہارے گناہوں کی، واللہ، اور اللہ جو ہے غفور بھی ہیں اور رحیم بھی ہیں۔ اے نبی صلی اللہ علیہ وسلم، آپ ان سے کہہ دیں، اگر تم محبت کرتے ہو اللہ سے، تو بس تم نے پھر میری پیروی کرنی ہے، میرا اتباع کرنا ہے، اس کے نتیجے میں یہ ہوگا کہ اللہ تم سے محبت کرنے لگ جائیں گے، اور اللہ تعالیٰ اس کے گفٹ کے طور پہ اور کیا دیں گے تمہیں، کہ تمہاری گناہ معاف کر دیں گے، اور اللہ تعالیٰ وہ تو ہیں ہی بہت زیادہ معاف کرنے والے، رحم کرنے والے۔ آیت 32 کے اندر اللہ تعالیٰ کہتے ہیں، قل، اے نبی صلی اللہ علیہ وسلم مزید یہ بھی کہہ دیں، اطیع اللہ، اطاعت کرو اللہ کی، و رسول، اور اس کے رسول کی بھی، اطاعت کرو، کہنا مانو اللہ کا بھی اور اس کے رسول کا بھی، پس ان اگر تولو، اگر یہ منہ موڑ لیتے ہیں، بات نہیں مانتے ہیں اور منہ موڑ لیتے ہیں اس بات سے، پس ان اللہ، بے شک اللہ، لا یحب، اللہ تعالیٰ ہرگز نہیں پسند کرتا، الکافرین، ایسے کافروں کو۔ بس یہ دو سمپل سی آیات ہیں اس کے اندر، لیکن ان کا مطلب آف کورس کافی گہرا ہے۔ اللہ تعالیٰ نے مسلمانوں کے لیے دو راستے رکھے ہیں، ایک راستہ کیا رکھا ہے کہ اگر تمہیں اس چیز کی توقع ہے، یہ سورت کب نازل ہوئی تھی، یہ میں نے بتایا تھا کہ اس سورت کی کچھ آیات نازل ہوئی تھیں مدنی دور کے ابتدا میں، اور کچھ ہوئی تھیں جو کافی لیٹ جا کے نازل ہوئی تھی، جب نجران سے کرسچنز کا ایک وفد آیا تھا رسول اللہ صلی اللہ علیہ وسلم سے بات کرنے، مناظرہ کرنے، تو یہ دو درمیان میں ان کی آیات نازل ہوتی رہی ہیں۔ آف کورس اس سے پیچھے کیا ہو چکا ہے، اس سے پیچھے مکہ کا پورا دور گزر چکا ہے۔ مکہ کا دور کتنے سال کا تھا، 13 سال تقریباً، مکہ کا دور 13 سال کا، مدنی دور جو ہے یہ بھی کم از کم 2-3 سال کا گزر چکا تھا، اور اس کے اندر رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ ایز کلیئرلی ایز لوگوں کے جو لیڈر کے طور پہ سامنے تھے۔ مکہ کے اندر کیا معاملہ تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم جو تھے وہ کس خاندان سے تھے، بنو ہاشم میں سے تھے، اور کس کی انڈر آتے تھے، ابو طالب کے اندر آتے تھے، جو ان کے چاچا تھے۔ فائنینشلی وہ بہت امیر نہیں تھے، آپ صلی اللہ علیہ وسلم کے جو والد تھے عبداللہ، وہ بھی زیادہ امیر نہیں تھے، جب وہ گئے دنیا سے، فوت ہوئے ہیں، تو چند جانور تھے ان کے پاس، تھوڑا سا 5 بکریاں تھیں، تھوڑا سا اور غلہ تھا، اس کے علاوہ اور کوئی چیزیں نہیں تھیں۔ فائنینشلی یہ امیر نہیں تھے، لیکن اسٹیٹس کے حساب سے بڑی فیملی تھی، ان کے جو چچا تھے وہ سردار تھے، ابو طالب جو تھے وہ سردار تھے۔ لیکن جب مدینہ کے اندر آئے، اب قبائلی زندگی کے حساب سے جو مدینہ کے اندر جو لوگ تھے ان میں سے کیٹیگریز تھیں، قرآن کے اندر جو پہلے آیات گزر چکی ہیں ان کے اندر میں سمجھا چکا ہوں، ایک کیٹیگری وہ تھی مسلمانوں کی کہ جنہوں نے بہت اچھے طریقے سے رسول اللہ صلی اللہ علیہ وسلم کو اور مسلمانوں کو قبول کیا تھا، ایکسیپٹ کیا تھا، بہت ولنگ فلی انہوں نے ایکسیپٹ کیا تھا، اور ان کی واقعی جو ہے وہ آپ صلی اللہ علیہ وسلم کی بات مانتے تھے، اتباع بھی کرتے تھے۔ پھر اس کے علاوہ ایک وہ کیٹیگری تھی جنہوں نے رسول اللہ صلی اللہ علیہ وسلم کو شروع میں ایک دم سے تو نہیں ایکسیپٹ کیا تھا، لیکن وتھ ٹائم ایکسیپٹ کر لیا تھا، جس طرح ان میں سے ایک مثال جو ہے وہ جو مدینہ کے رہنے والے تھے ان میں سے ایک سردار تھا عبداللہ بن ابی، یہ شخص جو تھا یہ وہ تھا مدینہ کے اندر جو دو قبیلے آباد تھے مدینہ کے اندر، ایک کا نام تھا اوس، ایک کا نام تھا خزرج۔ اوس و خزرج میں سے جو بڑا، ریلیٹیولی تھوڑا سا بڑا قبیلہ تھا خزرج، اس کا یہ سردار تھا، اور ان دونوں قبیلوں کی نا سالہ سال سے جنگیں چلتی رہتی تھیں آپس میں، ہر وقت کی لڑائی چلتی رہتی تھی، تو ایک رائیولری تھی ان کی آپس کے اندر، اس قدر وہ حد ہو چکی تھی اس رائیولری کی कि ये लोग आपस में तंग आ चुके थे इन चीज़ों से. इन्होंने क्या किया था, इन्होंने एक सुलह की थी, और उस सुलह के नतीजे में क्या किया था कि खजरज के ये जो अब्दुल्ला बिन उबई थे, इनको डिसाइड किया था कि हम इसको लीडर बना लेते हैं अपना, ये हमारे बड़े होंगे, हमारे मामला तय करें और हम आपस की आखाना जंगी सिविल वॉर से बच सकें. तो ये उन लोगों में से थे जिन्होंने आपसे सल्लम को नहीं एक्सेप्ट किया था. इसी तरह और भी मदीना के अंदर कुछ जो बड़े लोग थे, ओहदों वाले लोग थे, उन्होंने आपसे सल्लम को बहुत अच्छे तरीके से एक्सेप्ट नहीं किया था. आउटराइट दुश्मनी भी नहीं दिखाई थी, लेकिन बहुत अच्छे तरीके से एक्सेप्ट भी नहीं किया था. हज़रत बदर के पास जाके एक्सेप्ट किया था. एक्सेप्ट करने का मतलब यह है कि मुसलमान हुए थे, इससे पहले मुसलमान भी नहीं हुए थे. क्योंकि जब हज़रत बदर का मार्का हो गया तो उन्होंने देखा कि ये तो कोई राइजिंग पावर है ये लोग, तो बेहतर क्या है कि इस्लाम कबूल कर लेते हैं, हम लोग भी कुछ टाइटल्स और कुछ ना कुछ तो ओहदा मिल जाएगा. लेकिन जाहिर बात है कि पहले जो उनका मकाम था वो नहीं है. जिस तरह पहले इनको जो रिस्पेक्ट और जो इनको दी जाती थी मामलात के अंदर, हर चीज़ के अंदर इनकी बात की एक वेटेज होती थी, अब उस तरह का मामला नहीं था. तो कुछ ऐसे लोग भी थे जो आपसे सलम को उन्होंने बहुत अच्छे तरीके से एक्सेप्ट नहीं किया था. कलमा पढ़ लिया आपसे सलम का, लेकिन बहुत अच्छे तरीके से एक्सेप्ट नहीं किया. और कुछ लोग इस तरह के भी थे कि जिनके अंदर अल्लाह, क्योंकि अल्लाह की ज़ात इन लोगों के लिए कोई नई नहीं थी, अल्लाह को पहले भी मानते. इब्राहिम अलैहिस्सलाम यहाँ पर अपने औलाद को छोड़ के गए थे इस्माइल अलैहिस्सलाम को, तो अल्लाह को ये जानते थे. काबे के आगे तवाफ भी करते थे, हज भी करते थे. वो और बात है कि डिस्ट्रॉशंस थी इनके दीन के अंदर. तो अल्लाह को तो ये जानते थे, मानते थे, मारूफ थे, लेकिन इनको जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को जो मामला और रिस्पेक्ट होनी चाहिए, ये उस चीज़ को उतना एक्सेप्ट नहीं करते थे दिल से. वो आपसे सल्लम का जो स्टेटस होना चाहिए था वो नहीं देते थे, अता नहीं करते थे. आजकल के दौर के अंदर भी लोग इस तरह के हैं कि वो क्या करते हैं कि मिसाल के तौर पे वो कुरान को तो मानते हैं कि कुरान पे अमल करेंगे, वो हदीस का इनकार करते हैं. इसके अंदर भी दो कैटेगरीज है. एक हैं जो कि हदीस का डायरेक्ट इनकार करते हैं, अपने आप को कहते हैं एक फ़िरका आप समझ लें जो अपने आप को कहता है अहले कुरान है, हम लोग हदीस को वो मानते ही नहीं, सिरे से नहीं मानते कि हमने इसको मानना ही नहीं है. और दूसरी चीज़ जो है, दूसरे जो कैटेगरी है, वो ये क्या करते हैं कि हदीस को कहते हैं कि हाँ ठीक है आपसे सल्लम ने ये बातें फरमाई थी, लेकिन ये अब इन हदीस की किताबों में गड़बड़ हो गई है, तो इसलिए ये तो हम नहीं इस बात को एक्सेप्ट कर सकते. और इस तरह तो हम कुरान को तो मानेंगे, ठीक है कुरान को मानेंगे, लेकिन हदीस जो है हम इसके ऊपर पाबंद नहीं हैं. तो इन अदर वर्ड क्या है, वो एटीट्यूड जो वहाँ पर था कि अल्लाह को तो मान रहे हैं, अल्लाह के साथ कह रहे हैं, लेकिन रसूल सल्लम को वो मकाम नहीं दे रहे जो उनको मकाम देना चाहिए था. मुसलमान होने के नाते जो बेसिक अकीदा या बेसिक जो थॉट है वो यही है कि इंसान ने मरने के बाद अपने तमाम अमाल का, अपने तमाम चीज़ों का हिसाब किताब देना है अल्लाह ताला के आगे. मरने के बाद से शुरू हो जाएगा, ये क़यामत का इंतज़ार नहीं है, मरने के बाद से जो लम्हा होगा मरने का, जिस तरह हदीस के अंदर आता है कि जो बंदा मर गया तो उसके लिए क़यामत कायम हो गई है. जो बंदा मर गया, जिसको मौत के फरिश्ते पकड़ने आ गए, उसके लिए क़यामत कायम हो चुकी है, उसके लिए अब इंतज़ार नहीं कि क़यामत वाले में हिसाब किताब होगा. तो जो कब्र के अंदर जो कुछ भी होता है सब कुछ, उन तमाम चीज़ों में जो निजात की राह है वो ये है कि अल्लाह ताला जो है, क्योंकि अल्लाह ताला ने फैसला करना है हर चीज़ का, तो अल्लाह ताला के साथ जो इंसान का ताल्लुक है, अल्लाह ताला का जिक्र, अल्लाह ताला के साथ जो है अहकामात, वो तमाम चीज़ें, वो एक रिलेशनशिप है इंसान का. उस रिलेशनशिप की जो बुलंद तरीन सतह हो सकती है वो क्या है, अल्लाह के साथ मोहब्बत की. एक है मजबूरी की इताअत. मजबूरी की इताअत क्या है कि हर कोई ये कह रहा है, टीचर्स भी ये कह रहे हैं, पेरेंट्स भी ये कह रहे हैं, फलाना भी कह रहे हैं, सोसाइटी का प्रेशर है इसलिए मजबूरन हम ये काम कर रहे हैं, या पसंद आ रहा है नहीं आ रहा, बिलफर्ज किसी के घर में अगर कोई सख्ती करते हैं पेरेंट्स, क्या नमाज़ क्यों नहीं पढ़ते, तुम ये क्यों नहीं करते, तो वो नमाज़ पढ़ रहे हैं लेकिन वो एक नमाज़ किस तरह की पढ़ी जा रही है, मजबूरी की नमाज़ पढ़ी जा रही है, कि दिल से वो नमाज़ नहीं है बल्कि वो एक ज़बरदस्ती उसके अंदर है, एक बोझ फील हो रहा है उसके अंदर. इस तरह इस्लाम के बाकी अहकाम भी हैं. तो वो तमाम चीज़ें कि जिसके अंदर इंसान का अंदर और इस्लाम के जो अहकाम हैं ये इन क्लैश विद वन अनदर हैं, इनके अंदर एक फ्रिक्शन है, इनके अंदर एक हमांगी नहीं है, सिंक्रोनाइजेशन नहीं हुई हुई इनके आपस के अंदर. तो ऑफकोर्स वो उस दौरान जितने भी अहकाम पर अमल करना पड़ेगा वो सारे के सारे बोझ होंगे, चाहे वो पूरा 30 दिन के रमज़ान के रोज़े गुजारने पड़े उसे, उसके दौरान अगर लड़के हैं तो ये तरावियाँ भी पढ़नी है, या पेरेंट्स लेके जा रहे हैं फोर्स कर रहे हैं करो, शहरी के बाद उठना पड़ रहा है, तो वो जब तक इंसान के अपने अंदर दिल से वो चीज़ नहीं पुकार आएगी ना, हर चीज़ बुरी लगेगी. शहरी का टाइम भी बुरा लगेगा उस वक्त. बेशक ये बताया जाए कि रसूल सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया कि शहरी ज़रूर किया करो, इसमें बरकत है. आप ने उन लोगों के लिए दुआ की है, बरकत की दुआ की है उनके लिए जो सहरी करते हैं। लेकिन वो चीज़ें क्योंकि जब दिल के अंदर फ्रिक्शन होगी तो फिर क्या होगा कि वो तमाम चीज़ें आप की ना उनकी अहमियत नज़र आएगी ना वेटेज नज़र आएगी, हर चीज़ बोझ नज़र आएगी। वो यहाँ पर बात हो रही है उस बंदे की कि जिस बंदे का जो जज्बा जो है वो अल्लाह ताला की तरफ राग़िब है, वो अल्लाह ताला की तरफ रुख है उसका, उसकी ख्वाहिशात और इंटेंशन जो हैं वो अल्लाह की तरफ हैं। वो क्या कर रहा है कि वो ये समझता है कि अल्लाह ताला के साथ मेरा ताल्लुक़ जो है वो मोहब्बत का ताल्लुक़ है, बोझ का ताल्लुक नहीं है, ज़बरदस्ती का ताल्लुक नहीं है। मेरा ताल्लुक़ अल्लाह के साथ जो है वो आउट ऑफ लव, मैं ये कर रहा हूँ, मैं आउट ऑफ लव इस्लाम के इन चीज़ों के ऊपर अमल कर रहा हूँ, मैं आउट ऑफ लव जो है वो ये चीज़ें कर रहा हूँ। मैं उस बंदे की बात हो रही है कि ए नबी सल्लल्लाहु अलैहि वसल्लम आप ये कह दें कि अगर तुम ये समझते हो कि तुम्हारी मोहब्बत है अल्लाह के साथ तो उसका एक इंटेग्रल पार्ट है। इंटेग्रल पार्ट क्या है? फत्तबिउनी, पे मेरा इत्तबा करो। इत्तबा क्या होता है? इत्तबा ये होता है अनकंडीशनल बात मानना। कंडीशंस क्या हो सकती हैं? नंबर वन कंडीशन क्या हो सकती है? मेरी अकल में ये बात नहीं आ रही, ये कोई लॉजिकल बात नहीं लगती है, ये बात जो है इसकी कोई सेंस नहीं बनती, मुझे इसकी सेंस समझाई जाए क्यों ये करना, मैंने क्यों करना है, इसके पीछे हिकमत क्या है, क्या ज़रूरत क्या करने की, अच्छा ये काम का फ़ायदा क्या है, क्या फ़ायदा है इसका, इसके पीछे मुझे कोई इंसेंटिव नज़र आए, कोई दुनियावी इंसेंटिव है या आखिर का इंसेंटिव मुझे नज़र आए कि इसके कोई सवाब है भी कि नहीं, ऐसी इसका इसका कोई अजर मिलना भी है कि नहीं मिलना, या ये अली मैं हदीस को क्यों फॉलो करूँ, इसके ऊपर मैं क्यों अमल करूँ। तो ये कंडीशंस एक हो गई। दूसरी कंडीशन ये हो गई कि जो चीज़ इंसान के नेचर के मुताबिक है वो तो हम आराम से अमल कर सकते हैं उसके ऊपर, जो चीज़ मेरी नेचर के अगेंस्ट है उसके ऊपर अमल करने में मुझे बहुत प्रॉब्लम आएगी, मुझे बहुत तकलीफ़ होगी। एक और एग्जांपल इसकी क्या हो सकती है कि जिस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया है या इसको आप सल्लल्लाहु अलैहि वसल्लम ने नापसंद किया है मगरिब, सॉरी नापसंद किया है इस चीज़ को इशा के बाद जागने को। हमारी क्या रूटीन होती है? इशा के बाद हमारी सही आँखें खुलती हैं, वही तो आँखें खुलती इशा के बाद हैं जाके। और कब आप सल्लल्लाहु अलैहि वसल्लम ने मना किया है सोने को या इसको नहीं पसंद किया? फजर के बाद वाले टाइम को। तो हमारा एक तो इन्वर्स है, सुबह शाम जो है बिल्कुल इन्वर्स है इन चीज़ों के साथ। एक और बात क्या है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये फरमाया है कि सुबह के वक्त के लिए, सुबह का जो वक्त है उसके अंदर मेरी उम्मत के लिए बरकत रख दी गई है। बरकत से मुराद ये है कि अगर आप स्टूडेंट हैं तो आपके पढ़ाई के अंदर ज़्यादा बरकत होगी, आप ज़्यादा अच्छा पढ़ सकेंगे। अगर आप बिजनेसमैन हैं तो दिन के वक्त के अंदर जो अर्ली टाइम होता है, अर्ली आवर्स होते हैं, उसके अंदर बरकत है। अगर कोई बंदा जॉब करता है या एनीथिंग, कोई भी काम करता है, वो तो दिन का जो इब्तदा का वक्त है उसके अंदर अल्लाह ताला ने बरकत रखी है। रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरी उम्मत के लिए अल्लाह ताला ने बरकत रख दी है इस वक्त के अंदर, जिसको हम लोग वेस्ट कर देते हैं, टाइम को सोच सो के हम लोग वेस्ट कर देते हैं उस चीज़ को। अब ऐसी चीज़ के ऊपर अमल करना, इसमें ठीक है कि इसमें कभी भी कोई लॉजिक के ऊपर क्लैश नहीं करेगा कि वाकई जो है वो सुबह उठने का कोई नुकसान है या कुछ है, नहीं ना लॉजिक का कोई क्लैश है इसके अंदर, कुछ और है। ज़्यादा क्लैश किस चीज़ का होगा? हमारी लाइफ का सेटअप का क्लैश है, हमारी लाइफ का सेटअप का क्लैश होगा कि रात को पूरी रात जो होगा वो मेनली क्या कर रहे होते हैं, मेनली इंजॉयमेंट्स क्या होती हैं, गलत चीज़ों को अगर साइड पर कर दें मेनली इंजॉयमेंट्स क्या होंगी उसके अंदर, कि रात के वक्त जो है ज़्यादातर लोग उस वक्त इंटरनेट के ऊपर नज़र आएंगे, फेसबुक उस वक्त ज़्यादा यूज़ कर रहे होंगे या कोई मूवीज़ देख रहे हैं तो उस वक्त देख रहे होंगे, वो सारा टाइम होता है कि लगता है कि हाँ यहाँ पे हम लोग अनडिस्टर्ब्ड होके वो कर रहे होते हैं चीज़ें। अगर इसको स्विच करना पड़ेगा तो ज़्यादा प्रॉब्लम बंदे को पर्सनली खुद ही हो रही होगी, सिर्फ उसकी अपनी चीज़ के साथ प्रॉब्लम आ रही होगी वो। तो अल्लाह ताला कह रहे हैं कि फिर नबी सल्लल्लाहु अलैहि वसल्लम आप ये हुक्म के दर्जे में कहें कि फिर मेरा इत्तबा करो, मेरी तमाम बातों को अनकंडीशनली मानो। उसमें वो बातें भी आ जाती हैं रसूल सल्लल्लाहु अलैहि वसल्लम की कि जिनके अंदर आप सल्लल्लाहु अलैहि वसल्लम ने कहा था कि ये चीज़ें गुनाह हैं, इनसे बचो, उनसे तो बचना है। इसमें वो भी आ गया कि ये काम करो, ये लाजिम है, इसके बारे में पूछ होगी, वो तो करना है, इसकी पूछ होगी। लेकिन इसमें वो चीज़ें भी आ जाती हैं कि जिसके बारे में आप सल्लल्लाहु अलैहि वसल्लम ने ना ये कहा कि लाजमी करो और ना ये कहा कि इस चीज़ से बचो, सिर्फ आप सल्लल्लाहु अलैहि वसल्लम करते थे तो इसलिए लोग उसको अडॉप्ट करें, लोग उसकी तरफ इंक्लाइन इस वजह से हो जाएं कि आप सल्लल्लाहु अलैहि वसल्लम उस चीज़ को करते थे। ये है इत्तबा, कि किसी चीज़ को एक बंदे के साथ इतना अच्छा आपका ताल्लुक हो जाए, इतनी अच्छी एफिलिएशन हो जाए, इतना ज़्यादा रिलेशनशिप ऑफ लव हो जाए कि बस वो कहते थे तो इसलिए हमने करना है। तो इस चीज़ के लिए क्या है, आजकल के हिसाब से, आजकल की दुनिया के हिसाब से ये काम तकरीबन हर बंदा कर रहा होता है, लेकिन ये एफिलिएशंस किसके साथ होती हैं हमारी? नॉर्मली हमारी ये एफिलिएशंस होती हैं किसी सेलिब्रिटी के साथ। वो कोई एक्टर हो सकता है, कोई एक्ट्रेस हो सकते हैं, कोई सिंगर होंगे वो, या कोई मिसाल के तौर पे कोई प्लेयर है, कोई क्रिकेटर है, कोई ऐसा बंदा, कोई सेलिब्रिटी ऐसा जो हमने अपने लिए एक रोल मॉडल बनाया हुआ है। हर बंदा जब कुछ भी करता है, आपके आपका ड्रेसअप आपका, वो कहीं ना कहीं किसी ना किसी की इंस्पिरेशन बैठी होती है जेहन के अंदर कि मैं इससे इंस्पायर्ड हूँ, तो इसलिए मैं उसकी ये चीज़ कॉपी कर रहा होता हूँ। तो जिस तरह किसी की कोई सेलिब्रिटीज़ होती हैं, कोई पसंद के एक्टर एक्ट्रेसेस होते हैं वगैरह, उनका बंदा जो है वो कोई चीज़ मिस नहीं करता। अगर उनका फेसबुक का है तो सबसे पहले उन्हीं को फॉलो करना है। सबसे बड़ी कलेक्शन किसकी रखी होगी अपने पास? उनकी मूवीज़ की रखी होगी। अगर किसी को कोई प्लेयर पसंद है, मिसाल के तौर पर किसी को अगर शाहिद अफरीदी पसंद है, तो वो उसकी इनिंग्स मिस नहीं करेगा। वो जब आएगा ना स्क्रीन के ऊपर, तो उसकी तो एक एक बॉल देखनी है, वो आउट हो गया, पर बाकी पाकिस्तान जीतता है हारता है मुझे कोई केयर नहीं है, इसको मैंने मिस नहीं करना। उसने कोई हुक्म तो नहीं दिया था ना कि मेरे जो फैंस होंगे वो वही होंगे जो ये काम करेंगे। वो क्या होता है, वो एक पोस्ट डालते हैं छोटी सी और लोग जो हैं उसके ऊपर डिस्कशंस कर रहे होते हैं, लंबी लंबी डिस्कशंस कर रहे होते हैं। एक छोटी सी चीज़ डालेंगे, एक एक्टर ने एक एक्ट्रेस की कोई एक छोटी सी अगली मूवी का कोई क्लिप आ गया, या उसने अपनी कोई पसंद नापसंद की बात कर ली, अब टीवी टॉक शोज भी उसकी बातें कर रहे होंगे कि उन्होंने आज ये बात की थी, और वो प्रोग्राम्स उस पर चल रहे होंगे और जो लोग होंगे वो उसके ऊपर, उसको एक थ्रेड चल जाता है, उसका एक ट्रेंड चल पड़ता है। ट्विटर के हिसाब से मैं कहूँगा एक हैशटैग का ट्रेंड चल पड़ता है उसके हिसाब से कि जो उन्होंने बात कह दी, ये जिस चीज़ को उन्होंने हाथ लगा दिया, बस वो चीज़ जो है वो लोग उसके पीछे पड़ जाएंगे। उनकी इस्तेमाल की हुई चीज़ जो है वो जब ऑक्शन होती है, मिलियंस की ऑक्शन होती है, वो मिलियंस की ऑक्शन होती है। ये मुख्तलिफ एक्टर और एक्ट्रेसेस हैं ना, ये इस तरह के काम करते हैं कि कभी अपनी फलानी मूवी के अंदर हमने जो ये फलाना ड्रेस पहना हुआ था ना, या फलानी जो जैकेट पहनी हुई थी वगैरह, या फलानी जो गाड़ी यूज़ हुई थी, इसको ऑक्शन किया जाएगा। मिलियंस के हिसाब से वो ऑक्शन होती है वो चीज़, क्योंकि ये इनके इस्तेमाल में चीज़ रहती है। एक क्रिकेटर जो होता है उसने सिंपल इतना सा काम करना कि एक बैट के ऊपर साइन कर दिया है। एक तो होता है ना कि प्रिंटेड आ रहे हैं, एक बैट है जिसके ऊपर प्रिंट उसके आ रहा है, वो नहीं, जिसके उसने अपने हाथ से साइन कर दिया वो उसका स्पेशल जो है, वो ICC की वेबसाइट के ऊपर आप देखें, वहाँ जाके स्पेशल उसके रेट्स होते हैं कि उसका साइन प्रॉपर साइन बैट है उसका, ये वाला जिसके ऊपर उसने खुद साइन किया था। तो ये जो मकाम और मर्तबा है कि हमने जो सेलिब्रिटीज़ को दिया होता है, वो असल में ये रुतबा ये मकाम जो है ना, ये डिज़र्व करते थे, तो एज़ मुस्लिम्स, अगर हम मुसलमान हैं तो ये डिज़र्व करते थे सिर्फ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, कि जिस बात के ऊपर उन्होंने कह दिया ना कि ये बात जो है वो यूँ है, तो वो ट्रेंड हो जाना चाहिए, वो पॉइंट ऑफ डिस्कशन बन जाना चाहिए, इसके ऊपर सारे तबसरे होंगे, इसके ऊपर सारी बात होया करेगी। जिस चीज़ से उन्होंने मना कर दिया है उसका तो हर एक ने बात छोड़ देनी है, उसको डिस्कस ही नहीं करना। वो चीज़ जिससे ना उन्होंने मना किया ना उन्होंने उसको अडॉप्ट करने का कहा, सिर्फ ये कि उन्होंने पर्सनली यूं कर लिया, तो उस चीज़ को बंदा फॉलो करना शुरू हो जाए। ये चीज़ होती है इत्तबा, इत्तबा ऐसे कहते हैं। इसकी मिसाल मैं इस तरह देता हूँ, ये मैं मल्टीपल टाइम्स की वाली मिसाल दे चुका हूँ। जितने भी मूवीज़ वगैरह आती हैं और जो कुछ भी होता है, आप देखते हैं कि अक्सर लड़के जो हैं वो फिर उससे रिलेटेड अगर कोई ख़ास उसमें रोल था तो उसके हेयर स्टाइल को या उस चीज़ को अडॉप्ट करने की कोशिश करते हैं। और आम तौर पे कौन सा हेयर स्टाइल ऐसा होता है कि जिसका सबसे ज़्यादा मजाक उड़ाया जाएगा कि कोई बेवकूफ़ टेंट करा के आ जाए, उसका बेवकूफ़ है ना वो, उसका मजाक क्यों उड़ना है, हर एक ने मजाक क्यों उड़ाना है उसका। लेकिन इत्तबा किसे कहते हैं, उसकी एग्जाम्पल क्या है कि जब 2008 के अंदर आमिर खान की एक फिल्म आई थी गजनी, तब लड़कों ने खुद टिंडे करवाई थी, लकीर भी फरवाई थी। आमिर खान ने किंग कहा था कि मेरे जितने भी फैंस हैं मुझे हर बंदा मुझे गंजा नजर आए। ये होता है इत्तबा कि किसी की परवाह तक नहीं की कि माँ बाप ने डेफिनेटली मजाक उड़ाना ना, आपकी इस फीलिंग को कोई अंडरस्टैंड करेगा तो कौन करेगा? आपके क्लास फेलोज अंडरस्टैंड कर सकते हैं, आपके दोस्त अंडरस्टैंड कर सकते हैं, आपका एज ग्रुप अंडरस्टैंड कर सकता है कि आपने ये क्यों कराया। ज़्यादातर किसने बेइज्जतियाँ करनी है आपकी, आपके पेरेंट्स ने आपको बुरा भला कहना, आपके टीचर्स आपको बुरा भला कहेंगे या मजाक उड़ाएंगे या हंसेंगे ज़रूर कि ये क्या आपने कर लिया है अपने साथ, लेकिन आपने उसकी कोई परवाह नहीं की। लड़कों ने उस ज़माने में किसी की कोई परवाह नहीं की कि मेरे पेरेंट्स क्या कहेंगे, फलाने क्या कहेंगे, मेरी तस्वीरें कितनी बुरी लगेंगी उस वक्त। तो ये किया था, इसे कहते हैं इत्तबा, किसी बंदे को ब्लाइंडली फॉलो करना, وہ اللہ تعالیٰ یہاں پہ کہہ رہے ہیں کہ ان کنتم تحبون اللہ, اگر تم واقعی اللہ سے محبت رکھتے ہو, فتبعونی, پھر تم نے میری اتباع کرنی ہے, نبی صلی اللہ علیہ وسلم کی اتباع کرنی ہے, انکنڈیشنل, کہ میری نیچر کے خلاف ہے یا مجھے پسند ہے ناپسند ہے. یہ اگر تم نے یہ اتباع کیا تو پہلی کیا خواہش تھی کہ مجھے اللہ پسند ہے, میری محبت ہے اللہ کے ساتھ. اللہ تعالیٰ کہہ رہے ہیں اگر تم نے یہ کر لیا, یحببکم اللہ, تمہاری محبت تو چلو ہے, اللہ تم سے محبت کرنا شروع ہو جائے گا, سائیکل دوسری طرف فلو کر رہا ہے اب, اللہ کی محبت تم سے پیدا ہو جائے گی, اللہ تعالیٰ کے تم محبوب بن جاؤ گے. یہ فیلنگس کا فرق ہے نا, آپ کو ایک لڑکی پسند ہے, آپ کو پسند ہے, ٹھیک ہے, وہ آگے آپ کو گھاس نہیں ڈال رہی تو اس کیا فرق پڑ رہا ہے اس سے. اگر یہ دوسرا ہو جائے کہ اس کو بھی آپ پسند ہو گئے ہیں, اب بات بنی نا, اب بات بنی نا. یہاں پہ اللہ تعالیٰ اس کا کہہ رہے ہیں کہ تم اگر دعویٰ کر رہے ہو, تمہیں لگ رہا ہے کہ تمہیں اللہ سے محبت ہے, اگر تم نے میرے نبی کی پیروی کی, اتباع کی, میں تم سے محبت کرنے لگ جاؤں گا. وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ, اور اس کا انعام کیا ہوگا؟ اللہ تعالیٰ کہہ رہے ہیں میں تمہارے تمام گناہ معاف کر دوں گا, چاہے وہ 10 سال کے گناہ تھے تمہارے, 20 سال کے تھے, 50 سال کے گناہ تھے, 80 سال کی زندگی گناہوں میں گزاری تھی تم نے, اور پچھلا جو کچھ تھا میں سب کچھ معاف کر دوں گا. میں کر سکتا ہوں, یہ تو کوئی اور بندہ نہیں کر سکتا, اللہ تعالیٰ کر سکتے ہیں. آپ اس ٹائم اگر کاؤنٹ کرنا شروع ہو جائیں, اگر میں آپ کو یہ کہوں, ٹائم دوں آپ کو تھوڑا سا, ریکال کرنا شروع ہو جائیں آپ نے آج تک کس کس کی غیبت کی ہے, ریکال کرنا شروع ہو جائیں. آپ نے جن کی ہوگی آپ ان میں سے بہت تھوڑوں کو ریکال کر پائیں گے. ہماری تو عادت ہر ایک کی غیبت کرنا ہوتا ہے نا, 3 دوست بھی بیٹھے ہوئے ہوں گے, ان میں سے ایک وجہ سے اٹھ کے جائے گا نا, تو اس کے بارے میں کوئی نہ کوئی کمنٹ پاس کر دیں گے. تو ہماری تو عادت, ہم تو ہر بندے کے بارے میں غیبت کر رہے ہوتے ہیں. غیبت ہر وہ چیز جو اس کی غیر موجودگی میں کی جائے اور اس کو پسند نہ آئے, اور کس قدر گھٹیا چیز ہے یہ. اللہ تعالیٰ نے قرآن کے اندر کس طرح اس کو کمپیئر کر کے بتایا ہے کہ جس طرح کہ غیبت کرنا جو کہ ہمیں بہت لائٹ لگ رہا ہوتا ہے, وہ بالکل اسی طرح ہی اللہ تعالیٰ کے نزدیک جس طرح ایک مردار شخص کے اپنے بھائی کا گوشت کھانا. اب یہ کیونکہ اب ہم لوگ بچپن سے سنتے آ رہے ہیں, اسلامیات کے اندر پڑھتے آ رہے ہیں, اس لیے اس چیز کو ہم فیل نہیں کر پاتے اس طرح. آپ واقعی امیجن کریں کہ آپ بالفرض آپ کو پتہ لگا کہ فلانے کی ڈیتھ ہو گئی ہے, ینگ لڑکے کی ڈیتھ ہو گئی ہے, آپ اس کے پاس گئے ریلیٹو کے پاس, اور آپ کو آپ ویسے کمرے میں کہیں داخل ہوئے ہیں, اور آپ کو کوئی نظر آئے کہ حقیقت میں نا اس کے مرے ہوئے کے جسم کو کاٹا جا رہا ہے. کسی نے کسی فوت ہوئے ہوئے کو کبھی غسل دیا ہے؟ بوائز یا گرلز میں سے کسی نے غسل دیا ہے؟ جس کو غسل دیا جا رہا ہوتا ہے نا, تو وہ کتنا بیچارہ ہوتا ہے اس وقت. ساری بات ہے وہ مر چکا ہے, وہ بندہ وہ فوت ہو چکا ہے, اس کی باڈی پوری آپ کے سامنے ہے, وہ آپ نے خیال رکھنا ہے اس چیز کا کہ اس کے اوپر جسم کے اوپر چادر ڈالنی ہے, اس کے کپڑے جو ہیں, ساری بات ہے اگر اس نے کپڑے پہنے ہوئے تھے اب ان کو اس طرح نہیں اتارا جا سکتا, ان کپڑوں کو کاٹا جاتا ہے ہمیشہ, اس کو اتارا نہیں جا سکتا اس طرح کہ پہلے آپ بازو اتاریں پھر اس طرح, ان کو ہمیشہ کاٹا جاتا ہے, اس سے پوری باڈی اس کی ایکسپوز ہو رہی ہے, آپ نے اس کی ایون انڈر گارمنٹس تک اتارنے ہیں, اس کی پوری باڈی ایکسپوز ہوگی اس چیز کے اوپر, وہ آپ نے اس چیز کا لحاظ رکھنا ہے کہ آپ نے چادر ڈالنی ہے اور اس طرح کرنا ہے کہ آپ کو نظر نہ آ سکے, کچھ باڈی نظر نہ آئے اس کی. لیکن بالفرض کوئی بے حرمتی کرنا چاہے, ہر طرح کی بے حرمتی کرنا چاہے, تو وہ کس طرح روک سکتا ہے بندہ جو مر چکا ہے, وہ کس طرح روک سکتا ہے اسے, اس ننگے کے جسم کی تصویریں کھینچنا شروع ہو جائیں وہ کس طرح روک سکتا ہے, اس کے جسم کو کاٹنا شروع ہو جائیں اگر وہ کس طرح روک سکتا ہے, اس کے جسم کو بائٹ کرنا شروع ہو جائیں, کھانا شروع ہو جائیں, اس کے گوشت کرنا شروع ہو جائیں, وہ کس طرح روک سکتا ہے. کوئی بندہ ایسا کرتا ہوا آپ کو پتہ لگے آپ کو کس قدر گھن آئے گی اس بندے سے, کس قدر نفرت ہوگی. اللہ تعالیٰ نے ان دونوں گناہوں کو برابر رکھا ہے. آپ میں سے کسی نے کسی کو غسل تک نہیں دیا, صرف دو نے ہاتھ کھڑا کیا ہے, تو ظاہری بات ہے آف کورس سوال بھی نہیں پیدا ہوتا کہ کسی نے کسی کا گوشت کھانے کی کوشش کی ہوگی. لیکن غیبت تو ہر ایک نے کی ہے نا, تو آپ دیکھ لیں کس قدر بڑا گناہ ہے جو ہم کر رہے ہوتے ہیں, کس قدر بڑا گناہ جو ہم یہ کر رہے ہوتے ہیں. اب اگر آپ ریکال کرنا شروع ہوں کہ آپ نے کس کس کے ساتھ یہ زیادتی کی ہے, کس کو آپ نے انسلٹ کیا تھا اس کی موجودگی میں, دوسروں کے سامنے آپ نے مذاق اڑا رہے تھے, ہنس رہے تھے, اس کو انسلٹ کیا تھا, ٹائٹلز جو مرضی دیتے ہیں آپ کہ اس کو فول بنا دیا یا جو مرضی کہہ دیں, لیکن بیسکلی آپ نے اس کا دل دکھایا, تو جو تھے آپ اس کو کاؤنٹ کرنا اگر شروع ہوں, اس طرح آپ کاؤنٹ کرنا شروع ہوں کہ کس کو آپ نے گالی دی تھی, کس کو آپ نے انسلٹ کیا تھا, کسی کو مارا تھا, فزیکلی مارا تھا, وہ تمام چیزیں جو آپ نے کسی کو نقصان پہنچایا ہوگا, اس کے علاوہ اور بھی جو چیزیں ہو سکتی ہیں. اب اگر ان کو انڈو کرنے کا کیا طریقہ ہے, سمپل طریقہ یہ ہے کہ آپ نے جا کے معافی مانگنی ہے ان سب سے. ہو سکتا ہے ان میں سے آپ کئی رابطے ختم ہو چکے ہیں, آپ کو پتہ بھی نہ ہو بندہ کہاں گیا, وہ بندے کہاں تھے, کہاں سے میں ان کو ڈھونڈوں, کہاں تلاش کروں میں, کس طرح پاسبل ہے وہ. تو یہ واقعی ناممکنات میں چلا جاتا ہے, خاص طور پہ کہ اگر کسی بندے کی لائف 50-60 سال اس نے گزار لی اسی غفلت کی زندگی میں, اب وہ اصلاح کرنا چاہ رہا ہے اپنے, وہ کہاں سے شروع کرے وہ. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ میں یہ گناہ معاف کر دوں گا, تمہارے اوپر سے گناہ اتار دیے, اور دوسرے کو اللہ تعالیٰ کمپنسیٹ بہت بہترین طریقے سے کر دیں گے. واللہ, اور اللہ تو ہے ہی غفور اور رحیم, بہت زیادہ معاف کر دینے والا, درگزر کرنے والا اور بہت رحم کرنے والا.
گوگل عباد
اللہ تعالیٰ معاف کر سکتے ہیں. کوشچن یہ پوچھ رہے ہیں کہ گوگل عباد جو ہیں وہ اللہ تعالیٰ معاف کر سکتے ہیں. اللہ تعالیٰ کے پاس ہر چیز کا اختیار ہے, اللہ تعالیٰ کے پاس ہر چیز کا ایبسلوٹ اختیار ہے, ہمارے پاس ہر چیز کا ریلیٹیو اختیار ہے. میں کوئی ایک سٹیپ اپنی ایز وزٹنگ لیکچرر اس سے زیادہ بڑھ کے میں کوئی چیز نہیں کر سکتا. مثال کے طور پر میرے پاس اختیار میں آپ کا ٹائم ٹیبل چینج کر سکتا ہوں, میں تو نہیں کر سکتا نا ٹائم ٹیبل چینج. میں کوئی اور چیز ایسی نہیں کر سکتا جو میرے جیورسڈکشن سے باہر ہے. وہ اصل میں ہوتا یہ نا کہ آپ نے کسی کی خیر خواہی میں یہ بات کر لی, کہ مثال کے طور پہ میں کچھ اس طرح آپ کو سمجھاتا ہوں یہ بات, کہ بالفرض ایک دکاندار ہے جس کے ساتھ آپ کو چیز ڈیل کرنا چاہ رہے ہیں, کوئی موبائل آپ خریدنا چاہ رہے ہیں, میں بھگتا ہوا میں نے وہاں سے کہ یہ بندہ فراڈ کرتا ہے, یا اس کے موبائل صحیح نہیں ہوتا, یا بعد میں وارنٹی نہیں دیتا, یا تنگ کرتا ہے بندہ. میں آپ کو گائیڈ کرتا ہوں کہ نہیں یہ جو ہے نا بندہ دو نمبری کرتا ہے, یہاں سے آپ نہ خریدنا. یہاں تک ہو گئی آپ کے لیے میں نے خیر خواہ کی, آپ نے ایکسیپٹ کر لیا. لیکن ہوتا پتا کیا ہے, ہوتا ہے آپ پوچھتے ہیں کیوں اس نے کیا کیا تھا, میں بتاتا ہوں اس نے پتہ کیا کیا تھا, وہ بندہ آیا تھا اس نے اس کے ساتھ یہ کیا, اس کے ساتھ یہ ہوا, پھر اس پوری کہانی داستان مرچ مسالے لگا کے جس کو آپ بھی بہت انجوائے کر رہی ہیں, یہ ہو گئی غیبت. یہاں سے وہ چیز چینج ہو جاتی ہے, خیر خواہ سے چینج ہو کے غیبت میں آ جاتی ہے. جس طرح کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ایک دفعہ ایک دستک کوئی آپ صلی اللہ علیہ وسلم نے دیکھا ایک شخص آیا, تو رسول اللہ صلی اللہ علیہ وسلم نے عائشہ صدیقہ رضی اللہ تعالیٰ سے کہا کہ یہ بندہ جو ہے نا یہ اپنے قوم میں بہت برا بندہ ہے. لیکن جب اس بندے سے ملاقات ہوئی, بات چیت ہوئی, تو آپ صلی اللہ علیہ وسلم نے بہت اچھے طریقے سے اس سے بات کی. تو عائشہ صدیقہ نے کہا کہ آپ نے مجھے کہا تھا کہ یہ بندہ اچھا نہیں ہے, اور ابھی آپ کہہ رہے ہیں کہ اس سے اچھے اتنے اچھے طریقے سے بات کریں. تو رسول اللہ صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ وہ یہ اچھا نہیں ہے یا یہ برا ہے, وہ میں نے اس لیے کیا تاکہ تم محتاط رہو, ایسا نہ ہو کہ آئندہ میری غیر موجودگی میں آئے تو تم یہ سمجھو کہ یہ میرا کوئی دوست ہے یا کوئی جاننے والا ہے, اس طرح تو میں اس کے بہت اچھے طریقے سے بھیجوں. تم محتاط ہو جاؤ اس چیز سے, اچھے طریقے سے میں اسے کیوں پیش آیا ہوں, کیونکہ اچھے طریقے سے اخلاق سے بات کرنا ہمارا فرض ہے. اب غیبت یہ ہوتی ہے کہ آپ صلی اللہ علیہ وسلم, نعوذ باللہ, یہ کہ عائشہ صدیقہ پوچھتی ہیں کیوں یہ بندہ برا کیوں ہے, اور آپ صلی اللہ علیہ وسلم ساری برائیاں بتانا شروع ہو جاتے ہیں کہ یہ یوں بھی کرتا ہے, یہ یوں بھی کرتا ہے, یوں بھی کرتا ہے. انفارمیشن کے لیے اتنا کافی ہے کہ یہ ان چیزوں میں اچھا نہیں ہے, تو اس چیز میں محتاط رہنا, بس اتنی بات کلیئر ہو گئی. اب بات واپس کرتا ہوں اس کی, کہ گوگل عباد کا جو کوشچن پوچھ رہے تھے, تو میں آپ کو یہ سمجھا رہا تھا کہ مثلا میرے کسی بھی رول کے اندر میرے اختیارات لمیٹڈ ہیں, اللہ تعالیٰ کے ایبسولوٹ اختیارات ہیں, کوئی کسی چیز کے اوپر ڈیپینڈنٹ نہیں ہے اللہ تعالیٰ. لیکن اللہ تعالیٰ نے کیا کہا کہ اللہ تعالیٰ نے انصاف اور عدل کے تقاضے کو میٹ کرنے کے لیے یہ کہہ دیا کہ میں کوئی گناہ معاف نہیں کروں گا اگر کسی بندے نے کسی کا حق مارا ہوگا. مثال کے طور پہ ایک بندہ شہید ہو گیا اللہ کی راہ میں, اس نے اپنی جان تک دے دی, لیکن اگر اس نے کسی سے قرض لیا ہوا تھا اور وہ پیسے نہیں لٹائے تھے, تو آپ صلی اللہ علیہ وسلم نے کیا فرمایا, اس کا معاملہ سسپینڈڈ رہے گا. وہ جو اس کے ساتھ وعدہ ہے نا کہ ڈائریکٹ جنت میں جاتے ہیں, وہ سسپینڈڈ رہے گا جب تک کہ اس کا قرض کا معاملہ طے نہیں ہو جاتا. ایون رسول اللہ صلی اللہ علیہ وسلم کسی نماز جنازہ میں شریک نہیں ہوتے تھے جس کے بندے نے قرض دینا ہوتا تھا کسی کا. تو حالانکہ اللہ تعالیٰ کے پاس فل اتھارٹی دی تھی, اللہ تعالیٰ قرض والی بات بھی معاف کر سکتے تھے, کون بندہ اللہ تعالیٰ کے آگے چیلنج کر سکتا ہے کسی چیز کو. لیکن اللہ تعالیٰ نے یہ کہہ دیا کہ نہیں, جس کا جو حق تھا وہ پورا کرے گا. اب بالفرض میرا کسی نے قرض لیا ہوا ہے اور وہ نہیں اس نے لٹایا, بالفرض سمجھانے کے لیے کہہ رہا ہوں کہ 30,000 روپے ہیں, قیامت والے دن آپ خود بتائیں مجھے 30,000 روپے کی ضرورت ہوگی؟ قیامت والے دن مجھے کیا چاہیے ہوگا؟ میرے گناہ کس طرح سے اللہ تعالیٰ معاف کر دیں, ہٹا دیں کسی طرح سے. اور کسی طرح سے یہ کہ جو مرضی ہو جائے, سفارش چل جائے, جو مرضی ہو جائے, کسی طرح سے مجھے جنت نصیب ہو جائے, سارا لالچ مجھے یہ ہوگا. تو وہ اللہ تعالیٰ اگر مجھے وہاں پہ کمپنسیٹ کرتے تو میں خوش ہو جاؤں گا اس چیز سے. جس بندے کا قرض تھا, جس بندے نے لیے ہوئے تھے پیسے, اس کو بھی اللہ تعالیٰ نے معاف کر دیا, اور مجھے اگر کمپنسیٹ کر دیں کہ اس کے اگینسٹ تمہارا یہ ڈھیر میں نے گناہ اور جو تمہاری نافرمانیاں تھیں وہ میں نے معاف کر دیں, اور یہ جو تمہارے جو تھوڑی سی نیکیاں تھیں اس کو میں نے اتنا ڈھیر ملٹی پلائی کر دیا, میں تو اسی سے خوش ہو جاؤں گا. تو اللہ تعالیٰ جو ہے وہ آل دو فل اتھارٹی رکھتے ہیں, لیکن اللہ تعالیٰ نے حقوق العباد کا خیال رکھ دیا. پلس یہ کہ اللہ تعالیٰ کے پاس اتھارٹی ہے, اور اللہ تعالیٰ اس کو بھی اوور رائڈ کر کے انسان کو کمپنسیٹ کر سکتے ہیں. تو اللہ تعالیٰ کہہ رہے ہیں کہ اللہ تعالیٰ ہے ہی غفور الرحیم, بہت رحم کرنے والے ہیں. انسان نے اگر 71 ایئرس کی زندگی پائی تھی اور 70 سال نافرمانی میں گزارے تھے, اور 1 سال اس نے فرما بداری میں گزارا تھا, اللہ تعالیٰ اس کو ویٹیج دے دیں گے. یہ اللہ تعالیٰ کا غفور ہونا بھی ہے, یہ اللہ تعالیٰ کا رحم ہونا بھی ہے. کہ دنیا کے کسی اسکیل سے یہ جسٹس نہیں ہے, یہ انصاف نہیں ہے. انصاف اور جسٹس کیا ہونا چاہیے تھا, اس کو پنشمنٹ ملے اس چیز کی. ہاں صحیح ہے, اگر آپ نے باقی معافی مانگ لیا اور وہ معاف نہیں کر رہا, تو پھر یہ آپ کر سکتے ہیں کہ آپ اللہ تعالیٰ کے آگے معافی مانگیں, کہ اللہ تعالیٰ سے پھر آپ معافی مانگنا شروع ہو جائیں. وہ اللہ تعالیٰ بہتر جانتے ہیں کہ اللہ تعالیٰ اس کو کمپنسیٹ کر سکتے ہیں یا نہیں. وہ ڈپینڈ کرتا ہے کہ ذاتی کس لیول کی تھی. اور صرف معافی مانگنا ضروری نہیں ہوتا, معافی مانگنے کے اندر یہ بھی ہے کہ جو چیز کمپنسیبل ہے وہ بھی کمپنسیٹ کیا جائے. مثال کے طور پہ کسی نے جائیداد پہ ہی ہڑپ کر لی کسی کی, بعد میں صرف کہا مجھے معاف کر دو, اس کا تو ستیہ ناش کر دیا نا آپ نے. دیکھیں معاملہ جو ہے نا, دو چیزیں فرق ہوتی ہیں. ایک چیز یہ ہے کہ میں نے کسی سے قرض لیا تھا, پیسے لیے تھے, میں لٹا ہی نہیں رہا, اسے پیسے واپس ہی نہیں کر رہا, جاتی پہ اتر آیا ہوں میں, ٹھیک ہے. تو ڈیفینیٹلی اس کے اندر تو پکڑ سخت ہوگی. اور اگر یہ ہے کہ بالفرض یہ کہ میں نے قرض لیا تھا اور میں نے ابھی اتارنا تھا, یا بالفرض میں اتارتا ہوں, قسطیں اتارتا ہوں اس کی مہینہ مہینہ کر کے, لیکن اس دوران میری ڈیتھ ہو گئی ہے, تو ڈیفینیٹلی یہ دو ڈفرینٹ سینیریوز ہیں. ایک کے اندر میں زیادتی کر رہا تھا, ایک کے اندر میں اتار رہا تھا. بہت پرسائز چیزیں جو ہوتی ہیں نا وہ اللہ بہتر جانتے ہیں. کیس ٹو کیس معاملات جو ہے نا وہ اللہ بہتر جانتے ہیں کہ اللہ تعالیٰ کیا کریں گے. جنرل باتیں حدیث کے روح سے بتائی جا سکتی ہیں. تو پہلے کہ اس کے اندر کیا ہوئی تھی, اتباع کی بات ہو رہی تھی. تو میں نے کہا تھا رسول اللہ علیہ وسلم کے ساتھ دو رشتے, دو تعلق ہیں ایک مسلمان کے. پہلا ہے اتباع کا, انکنڈیشنل فالو کرنا. اب دوسری آیت کے اندر اللہ تعالیٰ کہہ رہے ہیں کل اے نبی صلی اللہ علیہ وسلم, آپ ان سے کہہ دیں اطیع اللہ, اطاعت کرو اللہ کی. اب اتباع کا لفظ نہیں استعمال ہوا, اب اطاعت کرو, کہنا مانو. جس سے اللہ تعالیٰ منع کر رہے ہیں اس سے باز آؤ, جو کرنے کا کہہ رہے ہیں وہ کرو. یعنی کہ مینلی کیا کہا جا رہا ہے, حرام سے بچنے اور فرائض پورا کرنے کی بات ہو رہی ہے, جو منیمم لیول ہو سکتا ہے مسلمان ہونے کا, جو منیمم لیول ہو سکتا ہے مسلمان ہونے کا وہ بات ہو رہی ہے. اطیع اللہ, اللہ تعالیٰ نے جس چیز کا کہہ دیا ہے اس کی اطاعت کرو اللہ کی. وہ رسول ہو, اور جو رسول اللہ صلی اللہ علیہ وسلم بھی تمہیں کہہ رہے ہیں اس کی بھی اطاعت کرو. وہ جو میں نے پہلے بات کی تھی کہ لوگ جو ہیں وہ حدیث کا انکار کر دیتے ہیں اس چیز کے اوپر, کہ اللہ قرآن کو تو ہم مانیں گے, رسول اللہ صلی اللہ علیہ وسلم کی بات کو نہیں مانیں گے. اس کا وہ کیا جواب دے سکتے ہیں کہ ہم نے اللہ کی تو اطاعت کر لی, رسول کی اطاعت کہاں سے کریں گے؟ وہ حدیثوں میں موجود ہے کہ کہاں سے کون سی بات آپ صلی اللہ علیہ وسلم نے کرنے کو کہا اور کون سی چیز بچنے سے کہا. تو اطاعت کرو اللہ کی بھی اور اللہ کے رسول کی بھی, کہ ڈوز اینڈ ڈونٹس کا خیال رکھو. فَإِن تَوَلَّوْا, اور نبی صلی اللہ علیہ وسلم اگر آپ یہ دیکھیں کہ یہ منہ موڑ رہے ہیں, نہیں کیئر کر رہے, آپ کو اہمیت دے ہی نہیں رہے جو آپ کو اہمیت دینی چاہیے تھی. فَإِنَّ اللَّهَ لَا يُحِبُّ الْكَافِرِينَ, اللہ تعالیٰ کو ایسے کافر بالکل پسند نہیں ہے. مسلمانوں کی بات ہو رہی ہے, وہ لوگ جو بائی لیبل مسلمان ہیں, اللہ تعالیٰ کہہ رہے ہیں ایسے کافر بالکل پسند نہیں ہے. اب اگر آپ یہ دیکھیں کہ کتنے لوگ ہمارے ہاں ہیں جو حرام سے بچ رہے ہیں اور فرض بھی سارے ادا کر رہے ہیں, جو اللہ تعالیٰ نے حرام چیزیں کہیں تھیں وہ تمام چیزیں, ہر چیز, چاہے وہ جسم سے ریلیٹڈ ہے حرمت, چاہے وہ مال پیسوں سے ریلیٹڈ حرام چیز ہے, چاہے وہ آپ کے کہنا سننا یہ چیزیں کہ جن چیزوں سے منع کیا ہوا ہے, یا وہ چیزیں جو کرنے کا فرض تھا جس کے اوپر پکڑ ہونی ہے, مثال کے طور پہ 5 وقت کی نمازیں, رمضان کے روزے, والدین کے ساتھ اچھا سلوک, وہ تمام چیزیں جو فرائض ہیں آپ کے جن کا سوال ہوگا, اور وہ چیزیں جو منع ہیں, اگر یہ اس کی بھی کیئر نہیں کرتے. پہلی بات کیا تھی؟ اتباع کرنا, اس طرح بہترین طریقے سے فالو کرنا آپ کو. وہ تو اصل مقام تھا کہ اللہ تعالیٰ محبت کرنا شروع ہو جائیں گے. لیکن اگر یہ اتباع تک بھی نہیں کر رہے تو پھر کیا اللہ تعالیٰ کو ایسے کافر بالکل پسند نہیں ہے. تو بندہ چاہے دنیا کی نظر میں ہم کہتے رہیں گے کہ اس کا نام یہی ہے جو مسلمانوں والے نام ہیں, اس کا وہی نام ہے, اس کا نماز جنازہ بھی پڑھ لیا گیا, اس کے ساتھ وہ تمام معاملات جو کیے جا رہے ہوتے ہیں, آل دو اس چیز کا حدیث کے اندر تو ذکر نہیں آتا, لیکن مثال کے طور پہ ہم لوگ کیا کرتے ہیں, ہم لوگ دوسرے دن یا تیسرے دن کل رکھ لیتے ہیں, ہم لوگ چالیسواں بھی کرتے ہیں, ہم لوگ برسی بھی مناتے ہیں ان کی. تو یہ تمام جام بے شک کرتے رہے کرتے رہے, اللہ تعالیٰ کہہ رہے ہیں ہمارے نزدیک تو یہ کافر ہے, بندہ وہ مسلمان ہے ہی نہیں, کاؤنٹ ہی نہیں کیا گیا جس نے حلال حرام کی تک کا تمیز نہیں کیا. جامع ترمذی کی ایک حدیث ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا جس شخص نے قرآن کی حرام چیزوں کو اپنے اوپر حلال سمجھا ہوا تھا اس شخص کا کوئی ایمان نہیں تھا. اس کے ساتھ ساتھ آپ صلی اللہ علیہ وسلم کی دو حدیثیں ہیں, وہ بھی میں آپ پہ شیئر کرنا چاہ رہا ہوں. صحیح بخاری کی ایک حدیث ہے, کتاب احتشام بالکتاب والسنہ, یعنی کہ بک نمبر 96 ہے, حدیث 7282 ہے, کہ ابو ہریرہ رضی اللہ تعالیٰ سے روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کل امتی یدخل الجنت, میری پوری کی پوری امت جو ہے وہ جنت میں داخل ہو جائے گی, الا من ابا, سوائے اس کے کہ جو خود انکار کر دے اس چیز کا, جنت میں داخل ہونے کا انکار کر دے. قالو, صحابہ نے پوچھا یا رسول اللہ ومن یا با, نبی صلی اللہ علیہ وسلم کون ہوگا جو اس چیز کا انکار کرے گا کہ جنت میں داخل نہیں ہونا. قالا, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا من اتانی داخل الجنہ, جس نے میری اطاعت کی وہ جنت میں داخل ہوا, ومن آسانی, اور جس نے میری اطاعت سے منہ موڑا ڈس اوبے کیا, فقط ابا, اسی نے تو جھٹلایا جنت میں جانے سے. آپ صلی اللہ علیہ وسلم کہہ رہے ہیں پوری امت, آپ صلی اللہ علیہ وسلم کی طرف سے یہ خوشخبری ہے پوری امت کے لیے کہ سب جائیں گے جنت میں, لیکن جو اتباع ہی نہیں کر رہا اس نے خود ہی انکار کر دیا جنت میں جانے سے. صحیح بخاری کی کتاب الاحکام کی حدیث ہے, 93 نمبر بک ہے, 7139, ابو ہریرہ رضی اللہ سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا من اتانی فقط اتا اللہ, جس نے میری اطاعت کی اس نے اللہ کی اصل میں اطاعت کی, ومن آسانی فقط اسا اللہ, اور جس نے میری نافرمانی کی اس نے اللہ کی نافرمانی کی اصل میں, ومن اتا امیری, اور جس نے میرے اپوائنٹڈ کسی امیر کی اطاعت کی, فقط اتا نہیں تو اس نے میری اطاعت کی, ومن اسا امیری, اور جس نے میرے اپوائنٹڈ کسی لیڈر کی نافرمانی کی اس نے, فقط آسانی, اس نے بھی اصل میں در حقیقت میری ہی نافرمانی کی. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم کی اور بھی حدیثیں ہیں, ان کے اندر ایک حدیث یہ بھی ہے کہ جس طرح یہاں پر اطاعت کی بات ہو رہی ہے, اس کے اندر ایک اور پوائنٹ یہ بھی ایڈ اپ ہوتا ہے کہ ریلیجن وہ نہیں ہے جو کہ میں نے عمل کر رہا ہوں جس کے اوپر, یا جس کے اوپر کلچرلی عمل کیا جا رہا ہے. ہمارے ہاں کیا ہوا ہے کہ یہاں پر انڈیا پاکستان کے اندر جو لوگ مسلمان ہوئے ہیں, یہ کس طرح مسلمان ہوئے تھے, وہ جو محمد بن قاسم آئے تھے اور اس کے بعد جو لوگ مسلمان ہوئے تھے وہ بہت تھوڑا ریشو ہے, وہ بہت تھوڑے ریشو ہے, کیونکہ وہ ریٹریٹ ہو گیا تھا. بعد میں جب آئے تھے, خاص طور پہ جو مغلوں کے دور کے تھرو جو مسلمان آنا شروع ہوئے تھے, تو وہ ہیں جو زیادہ تر پریویل کیے ہیں ادھر. اب یہاں پر ہزار سال سے اوپر ہو چکا ہے, ہزار سال کے اندر کیا ہوا, ہم نے انڈین سے بھی جو ہندو تھے ہم نے ان سے بھی کلچر سیکھا. یہاں پہ پھر 500 سال پہلے تقریباً سکھ کا ایک نیا مذہب آ گیا, دیکھنے میں تو لگتا ہے شاید بڑا پرانا مذہب ہوتا ہوگا, یہ بہت ریسنٹ مذہب ہے, صرف 500-600 سال ہوئے ہیں. سکھزم بھی یہاں پہ تھا, بدھزم بھی تھا یہاں پہ, وہ اشوکا کا دور بھی گزر چکا ہے, اور وہ بھی, یہ تین مذہب بھی یہاں پہ پرانے چلے آ رہے ہیں. پھر یہاں پر تقریباً کوئی 200-150 سال پہلے انگریز بھی آئے تھے, انگریز لے کے آئے تھے اپنے ساتھ کرسچینٹی, اور ہمارا ایک بیک گراؤنڈ چلا آ رہا تھا اسلام کا. تو جو زیادہ تر اسلام یہاں پہ بن گیا ہے وہ کیا ہے, وہ کلچرل اسلام بن گیا ہے, کہ بہت ساری چیزیں اسلام کی ایسی ہیں جو کہ آپ فالو کر رہے ہوں گے, اینڈ یو ہیو نو آئیڈیا کہ اس کا حکم کہاں مینشنڈ ہے, کسی حدیث میں حکم ہے, کسی آیت میں حکم ہے, اس کا کہاں مینشنڈ ہے. جس طرح میں نے ابھی ایک مثال دی ہے کہ جنرلی اگر یہ بات کی جائے تو افینڈ ہوتے ہیں, ہو سکتا ہے آپ میں سے بھی کوئی افینڈ ہوئے ہو کہ میں نے جو بات کی ہے کہ آل دو اس چیز کا کوئی ریفرنس ملتا نہیں ہے کہ تیسرے دن یا دوسرے دن کل ہوگا, چالیسواں ہوگا, برسی منائی جائے گی, کیونکہ اس چیز کے بارے میں کسی حدیث میں نہ آپ صلی اللہ علیہ وسلم کے بارے میں, نہ صحابہ کے بارے میں, کسی کے بارے میں بھی نہیں. خدیجہ رضی اللہ تعالیٰ عنہ کا فوت ہوئی تھی وہ, تو آپ صلی اللہ علیہ وسلم نے ان کی نہ برسی منائی تھی ان کی, نہ ان کا کوئی چالیسواں ہوتا تھا, اس طرح کی کوئی چیز نہیں ہوتی تھی. अब हम लोग जो ये करते हैं, ये डेफिनेटली अगर हम लोग कर रहे हैं तो इसका मतलब ये है कि ये जो हमारी हिस्ट्री है इसके अंदर कहीं बीच में हमने लगा कहीं दो तीन मजाहब गड़बड़ हो गए आपस में, कोई दो तीन रिलीजन आपस में मिक्सअप हो गए और हमने वहाँ से वो चीज़ें अडॉप्ट कर ली हैं। तो शायद वो चीज़ होगी, वो चीज़ होगी जो हम लोग हिंदुआना रस्म या कोई और ऐसी चीज़ें जो हम लेके चल रहे हैं। इससे ये बात क्लियर होती है कि आप सल्लम ने यह फरमाया, एक हदीस है सही मुस्लिम की जो जजमेंट्स की बुक है, बुक नंबर 30 4493 हदीस है, लंबी हदीस है जिसके एंड में जाके आयशा रज़ी अल्लाह ताला से चेन जाके जुड़ती है, अन रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम काला कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था, मन अमला अमलन, जिस शख्स ने कोई भी अमल किया चाहे वो कोई भी अमल हो, लैसा अलैही अमरुना, जिसका कोई ताल्लुक हमारे असल दीन से नहीं था, फहुआ रद्दुन, तो वो रद्द कर दिया जाएगा, उसको रिजेक्ट कर दिया जाएगा। तो बहुत सारे हो सकता है, बहुत सारे अमाल, बहुत सारी नेकियां मैं और आप कल्चरली समझ के कर रहे हों कि शायद इसका हमें बड़ा स्वाब मिल रहा है, जबकि आप सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं कि वो तो नल हो जाएंगे, मल्टीप्लाई पर जीरो कर दिया जाएगा उन तमाम चीज़ों को, वो रद्द हो जाएंगे। क्या चीज़ें प्रवेल करेंगी? जो आप सल्लल्लाहु अलैहि वसल्लम की अतात थी, आप सल्लल्लाहु अलैहि वसल्लम की अतात मौजूद है हदीस की किताबों के अंदर और अल्लाह ताला की अतात की बातें मौजूद हैं कुरान मजीद के अंदर, ये वो सोर्सेज है। अगर इन सोर्सेज से दीन सीखा था तो एक्सेप्टेड, अगर इनके अलावा कोई और सोर्स था तो वो रिजेक्टेड है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दो मकाम हैं, अतात लाजिम है, ना किया तो अल्लाह की निगाह में काफिर है, दुनिया में जो मर्जी समझते रहें, और सारा ऊपर का लेवल क्या है, इत्तेबा का। इत्तेबा क्या है कि अनकंडीशनली फॉलो करना आप सल्लम की हर बात को, उसका नतीजा ये निकलेगा कि अल्लाह ताला जो है ख़ुद पसंद करना शुरू हो जाएंगे ऐसे बंदे को और उसके तमाम गुनाहों को माफ़ कर देंगे। सुभानकल्लाहुम्मा वबिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका वअतूबु इलैक।